ख्रीष्ट येशूमाथि विश्वास गरेका कारण धेरैजनाले आफ्नो ज्यान गुमाएका, आफ्नो परिवार, समाज र देशबाट बहिष्कार हुनु परेको कुरा हामीले सुनिरहेका छौँ र यो हाम्रो निम्ति नौलो कुरा होइन। र ख्रीष्ट येशूमाथि विश्वास गरेकै कारण अन्याय र अत्याचार सहनुपर्ने विषय पनि हाम्रो निम्ति यो नौलो होइन। र तपाईँलाई यो प्रश्न आउँछ कि मानिसहरूले ख्रिस्टियनहरूलाई किन सताउँछ, कि मानिसहरूले ख्रिस्टियनहरूलाई मार्न, जीवितै जलाउन किन पछि हट्दैन, उनीहरू यस्तो खराब निज काम गर्नलाई पनि उनीहरू किन पछि पर्दैन। कहिले तपाईँले यसरी सोच्नुभएको छ, मानिसहरूले ख्रिस्टियनहरूलाई किन सताउँछन्, किन जिउँदै जलाउँछ, किनकि यसको एउटै कारण हो, उनीहरूले परमेश्वरको भय मान्दैन, उनीहरूले आफ्नै शक्तिमा उनीहरू निर्भर गर्छन्, आफै शक्तिशाली हुँ भन्ने उनीहरूले घमण्ड गर्छन्। तर तपाईँ एक ख्रिस्टियनको नाताले जब यस्तो घटनाहरू सुन्नुहुन्छ वा यस्तो घटना भएर जानुहुन्छ, तपाईँ के गर्नुहुन्छ? कि तपाईँले परमेश्वरले न्याय गर्नुहुन्छ भनेर यो विषयलाई परमेश्वरको हातमा छोडिदिनुहुन्छ, कि प्रतिशोधको भावना लिएर तपाईँ आफै यसको न्याय गर्न अघि सर्नुहुन्छ? कि हामी एक साँचो ख्रिस्टियनले पक्कै पनि यी कुराहरू, कि न्यायलाई परमेश्वरको हामी हातमा राख्दछौँ, किनकि परमेश्वर धर्मी न्यायकर्ता हुनुहुन्छ र उहाँले उचित न्याय गर्नुहुन्छ। उहाँले घमण्डीहरू र उहाँका मानिसहरूलाई सताउनेहरूलाई उहाँले न्याय गर्नुहुन्छ र यो एक इतिहासमा उहाँले गरिसक्नु भएको छ। आज हामी यसै विषयमा हेर्नेछौँ। त्यस कारण कृपया मसँगै पुरानो करारको ओबदियाको पुस्तकलाई आफ्नो बाइबलमा निकाल्नुहोला। ओबदिया, यदि तपाईँहरूले मैले जस्तै प्रयोग गरिराख्नु भएको बाइबल छ भने पृष्ठ सङ्ख्या 1234 र 1235 पाउनुहुनेछ। यदि तपाईँहरूलाई यो खण्ड निकाल्न गाह्रो भइरहेको छ भने तपाईँको नजिकको मित्रबाट सहायता लिन सक्नुहुन्छ। यो पुस्तक पुरानो करारमा पर्दछ र यो त्यति धेरै परिचित पुस्तक पक्कै पनि होइन, त्यस कारण कतिजनालाई यो पुस्तक निकाल्न गाह्रो छ। कृपया एकअर्काले मद्दत गर्नुहोला। ओबदिया जुन सबैभन्दा सानो पुस्तक पुरानो करारमा, कि जम्मा 21 पदहरू मात्रै छ, जसमा आज हामी पद 1-14 हामी पाठ गर्नेछौँ। म हामी सबैजनाको निम्ति यो खण्डलाई पाठ गर्नेछु। तपाईँले आफ्नो बाइबलमा आफ्नो आँखा लगाउनुहोला र आफ्नो कान चाहिँ मपट्टि लगाउनुहोला। पदे, ओबदियाको दर्शन। परमप्रभु परमेश्वर एदोमको बारे यसो भन्नुहुन्छ, हामीले परमप्रभुबाट यो सन्देश सुनेका छौँ। एकजना राजदूत जाति जातिका बिचमा यसो भन्न पठाइएको थियो, उठ, हामी त्यसको विरुद्धमा लडाइँ गर्न जाउँ। हेर, म तँलाई जाति जातिहरूका बिचमा क्षुद्र तुल्याउनेछु, त अति नै तुच्छ हुनेछस्। तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ। त चट्टानका ध्वन्द्रहरू र अल्गा अल्गा ठाउँमा बस्ने मलाई तल जमिनमा खसाल्न कसले सक्छ भनी त आफ्नो मनमा भन्छस्। तर गरुडहरू जस्तै त माथि उडे पनि र ताराहरूका बिचमा तेरो गुड बनाए तापनि त्यहाँबाट म तँलाई तल खसाल्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ। पद 5, यदि चोरहरू त कहाँ आए, यदि डाकुहरू राति आए भने तेरो कस्तो सर्वनाश हुनेछ। के तिनीहरूले आफूलाई चाहिने जति मात्र लुटेर लैजाँदैनन् र यदि दाग टिप्नेहरू त कहाँ आए भने के तिनीहरूले अलिअलि दागहरू फाटफुट छोड्दैनन्। तर एसाबका धन सम्पत्तिहरू कसरी लुटिनेछन्, त्यसका लुकाइएका धनहरूको कसरी अपहरण गरिनेछ। तेरा सबै मित्र राष्ट्रहरूले तँलाई सिमानासम्म धपाइदिनेछन्, तेरा मित्रहरूले तँलाई धोका दिएर दमन गर्नेछन्, तेरो रोटी खानेहरूले नै तँलाई फाँसो थाप्नेछन्, तर यस कुराको तँलाई केही पत्तै हुने छैन। पदार्थ, त्यो दिन के म एदोमका बुद्धिमान मानिसहरूलाई र एसापका डाँडामा भएका समझदार मानिसहरूलाई नष्ट पार्ने छैन र परमप्रभु भन्नुहुन्छ हे तिमान तेरा योद्धाहरू त्रासमा पर्नेछन् र एसापका डाँडामा भएका हरेक मानिस मारकाटमा परेर मारिनेछ तेरो भाइ याकुबको विरुद्धमा गरेको उपद्रवको कारण तँलाई शर्मले ढाक्नेछ र तँ सदाको निम्ति नष्ट हुनेछस् जुन दिन तँ टाढै उभिस जुन दिन परदेशीहरूले त्यसका धन सम्पत्ति खोसेर लगे र विदेशीहरूले त्यसका ढोकाहरूबाट भित्र पसेर यरुसलेमको निम्ति चिट्ठा हालेथे तँ तिनीहरू जस्तै थिइस् तैँले तेरा भाइको दुर्भाग्यको दिनमा उसलाई हेला गर्नु हुँदैन थियो न त यहुदाका सन्तानका सर्वनाशको दिनमा रमाउनुहुन्थ्यो न त तिनीहरूका सङ्कष्टको दिनमा तैँले घमण्ड गर्नुहुन्थ्यो मेरो प्रजाका विपत्तिको दिनमा त तिनीहरूका ढोकाहरूबाट भित्र पस्नु हुँदैनथ्यो न त तैँले तिनीहरूका विपत्तिको दिनमा हेला गर्नुहुन्थ्यो न त तिनीहरूका विपत्तिको दिनमा तिनीहरूको धन सम्पत्ति खोसेर लानुहुन्थ्यो त्यसका भागेर गएकाहरूलाई मार्न त दोबाटोमा पर्खिरहनु हुँदैनथ्यो न त त्यसका दुःखको दिनमा त्यसका बाँची गर्न तैँले पक्राइदिनु हुन्थ्यो हामी यहाँबाट दुईवटा कुरालाई हेर्नेछौँ विशेष तपाईँहरूले यसलाई वचनको बुदाको रूपमा तपाईँहरूले लिन सक्नुहुन्छ हामी पहिलो एदोममाथि परमेश्वरको न्यायको घोषणा पद एकदेखि नौ एदोममाथि परमेश्वरको न्यायको घोषणा पद एकदेखि नौ दोस्रो एदोममाथि परमेश्वरले न्यायको कारण अथवा एदोममाथि परमेश्वरले न्याय गर्नुको कारण पहिलो हामी न्यायको घोषणालाई हेर्नेछौँ र हामी दोस्रोको कारणलाई हामी हेर्नेछौँ यो खण्डमा हामी जानुभन्दा अगाडि म के यो खण्डको यो पुस्तकको केही पृष्ठभूमि तपाईँलाई बताउन चाहन्छु कि यस पुस्तकको लेखक ओबदिया आफै हो र उनी एक अगमवक्ता हुन् र हामी यस अगमवक्ताको बारेमा उनको नाउँ बाहेक अरू केही कुरा पनि अरू हामी केही जानकारी पाउँदैनौँ तर हामी कि जब पुरानो करारमा हेर्छौँ भने ओबदिया नाम गरेका अरू 12 अरू व्यक्तिहरू पनि थिए किनकि पुरानो करारमा ओबदिया नाम गरेका एकदमै प्रचलित यो नाम थियो किनकि ओबदिया नामको अर्थ परमेश्वरको आराधक वा सेवक भन्ने हुन्छ त्यसकारण के गरिन्थ्यो त्यो समयमा यो नाउँ धेरै दिने चलन थियो र हामीले यो पनि थाहा छ कि बाइबलमा विभिन्न विधाहरू छन् र त्यस विधामध्येमा एउटा अगमवक्ताको पुस्तक पनि हो र अगमवक्ताको पुस्तकलाई दुई भागमा विभाजन गरिएको छ कि एउटा ठुलो अगमवक्ताको पुस्तक र सानो अगमवक्ताको पुस्तक र ओबदिया चाहिँ सानो अगमवक्ताको पुस्तकमा यो पर्दछ किन ठुलो अगमवक्ता र सानो अगमवक्तामा यो पुस्तकहरूलाई विभाजन गरियो कि यो विभाजन गर्नुको अर्थ यही छ कि यस ओबदिया पुस्तक अरू पुस्तकहरूभन्दा कम अर्थको भएर होइन र यो अर्थमा यसले विभाजन गरिएको छ कि यहाँ भएको कि अध्ययनको आधारमा यसले के गरिएको छ सानो अगमवक्ताको पुस्तकमा राखिएको छ त्यस कारण हामी यहाँ के पाउँछौँ ओबदियामा एकदेखि हामी 21 मात्रै हामी पाउँछौँ र यसको अर्थ यही हुन्छ कि ओबदियाको पुस्तक पनि परमेश्वरको वचन हो र अरू परमेश्वरको वचन जति अर्थपूर्ण छ हाम्रो निम्ति जति लाभदायक छ त्यति नै ओबदियाको पुस्तक पनि के छ हाम्रो निम्ति लाभदायक छ किनकि परमेश्वरको वचनले हामीलाई भन्दछ कि सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट लेखिएको हो त्यसकारण तपाईँ र मैले यो वचनलाई अवहेलना गर्न मिल्दैन यो पनि परमेश्वरको वचन हो त्यसकारण हामी यहाँ हेर्छौँ कि र यो अगमवक्ताको अगमवाणीको पुस्तक भएको कारण हामी यहाँ देख्दछौँ कि यो अहिले भएको घटना होइन कि यहाँ आउने घटनालाई अगाडि नै के भनेको छ अगमवाणी गरिएको छ त्यहाँ अगाडि नै एदोमको बारेमा के गरेको छ उसको न्यायको घोषणा गरिएको छ जुन हामी आजको वचनको पहिलो बुदालाई हेर्नेछौँ कि एदोममाथि परमेश्वरले गर्नुभएको न्यायको घोषणा यहाँ हामी दुईवटा कुरा पाउँदछौँ जब हामी एकदेखि चारसम्म हेर्छौँ भने परमेश्वरले के कुरा घोषणा गर्नुभएको छ कि एदोमको घमण्ड गरे कारण परमेश्वरले के गर्नुहुन्छ उसको न्याय गर्नुहुन्छ त्यस घमण्डप्रति के गर्नुहुन्छ उसको न्याय गर्नुहुन्छ र पाँचदेखि हामी नौमा हेर्छौँ भने के हो न्याय कस्तो देखिन्छ भनेर पनि उहाँले प्रष्ट पारिदिनु भएको छ हामी एकदेखि चारसम्म पहिला हामी हेर्नेछौँ कि यसको सुरुवातमा नै हामी हेर्छौँ भने कि तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुभयो भने नेपाली बाइबलमा सुरु भने ओबेदियाको दर्शन भन्ने एउटा शीर्षक जस्तो देखिएको छ तर यो वास्तवमा यो एक अध्यायकै पहिलो वाक्यांश हो यहाँ हामी देख्छौँ कि ओबेदियाको दर्शन भनिएको छ कि हामी अघि नै मैले अघि भनिसकेँ ओबेदियाको हुन् उनको नामको अर्थ के हो भन्ने कुरा अघि नै मैले बताइसकेको छु त्यसकारण हामी ओबेदियाको बारेमा हेर्ने छैनौँ तर यहाँ हामी दर्शनको बारेमा हेर्नेछौँ कि ओबेदियालाई परमेश्वरले दिनुभएको दर्शनको बारेमा हामीले यो पहिला बुझ्नु आवश्यक हुँदछ कि परमेश्वरले पुरानो करारमा है यो हामी यो समयमा के गर्नुहुन्थ्यो विभिन्न तरिकाबाट परमेश्वर बोल्नुहुन्थ्यो त्यसमध्ये एउटा तरिका भनेको उहाँ दर्शनद्वारा बोल्नुहुन्थ्यो जब तपाईँले गन्ती बाह्रदेखिको छदेखि आठसम्म हेर्नुभयो भने परमेश्वर के गर्नुहुन्थ्यो अगमभक्तहरूद्वारा सपनाद्वारा दर्शनद्वारा र अरू माध्यमहरूद्वारा के गर्नुहुन्थ्यो परमेश्वर बोल्नुहुन्थ्यो यो पुरानो करारको समय हो तर अब तपाईँ र मैले ध्यान दिनुपर्ने हुन्छ हामी पुरानो करारको समयमा छैनौँ हामी त नयाँ करारको समयमा छौँ त्यो समयमा परमेश्वर सपना दर्शन र विभिन्न तरिकाबाट बोल्नु भने आज परमेश्वर हामी कसरीसँग बोल्नुहुन्छ ध्यान दिनुहोस् हिब्रु एक अध्यायलाई कृपया पल्टाउनुहोस् आफ्नो बाइबलमा आज परमेश्वर तपाईँ र मसँग कसरी बोल्नुहुन्छ हिब्रु एक अध्याय एक र दुई पदलाई हेर्नुहोस् कृपया तपाईँले आफ्नो बाइबलमा हेर्नुहुन्न आज परमेश्वर तपाईँ र मसँग कसरी बोल्नुहुन्छ ध्यान दिएर हेर्नुहुन्न पद एक र दुई प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो पुरानो करारमा पुरानो समयमा के गर्नुभयो परमेश्वर विभिन्न तरिकाबाट बोल्नुभयो तर यी आखिरी दिनमा अहिले वर्तमान समयमा उहाँ कसरी बोल्दै हुनुहुन्छ उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ आज परमेश्वर तपाईँ र मसँग न त सपनाद्वारा न त दर्शनद्वारा न त विभिन्न कुराद्वारा र परमेश्वर कसरी बोल्नुहुन्छ आफ्नो पुत्रद्वारा वचनद्वारा बोल्नुहुन्छ भने पुत्र कसरी हामीसँग बोल्नुहुन्छ आफ्नो वचनद्वारा त्यसकारण आजको सुघोषित अगमभक्तहरूदेखि होसियार हुनुहोस् कि उनीहरूले कतिले भन्छन् मलाई परमेश्वरले यो दर्शन दिनुभयो मलाई यो सपना दिनुभयो परमेश्वरले कहिले गर्नुहुन्न परमेश्वरले आफ्नो वचनसँग कहिले पनि बाझिने कुरा गर्नुहुन्न अहिले हामीले हेर्यौँ कि हिब्रूको पुस्तकमा कि परमेश्वर वचनद्वारा आफ्नो पुत्रद्वारा बोल्नुहुन्छ यदि तपाईँले पनि परमेश्वर तपाईँसँग बोलेको चाहनुहुन्छ भने तपाईँको बाइबल खोल्नुहोस् र तपाईँ आफैले सुन्ने गरी चर्को गरी पढ्नुहोस् अनि त्यसलाई ध्यान दिनुहोस् कि परमेश्वर आफ्नो वचनद्वारा बोल्नुहुन्छ र त्यति मात्र होइन यहाँ हामी देख्छौँ कि यो दर्शन कसरी भए कि ओबेदियाले उनको दर्शन कसरी हामी यो साँचो हो भन्ने कुरा थाहा पाउँछौँ उनले सुरु भने उनको दर्शनको स्रोत उनले पद एकको दोस्रो भने उनले भन्दछन् के भन्छन् परमप्रभु परमेश्वर एदोमको बारे यसो भन्नुहुन्छ उनले आफ्नो दर्शन कि आफ्नो मनगढन्ते कुराबाट आफ्नै विचारबाट लिएका छैन कि यो दर्शन कहाँबाट आयो परमेश्वरबाट आएको छ र उनले दर्शनमा के पाए त कि हामी यही देख्छौँ कि एदोमको बारेमा एदोमको न्यायको बारेमा परमेश्वरले के गर्नुभयो ओबेदिया अगमभक्तद्वारा बोल्नुभयो उनीहरूको न्याय हुनेछ भन्ने कुरा उहाँले के गर्नुभयो बताइदिनु भयो त्यसो भए यी एदोमीहरूको हुन् है उनीहरूको न्यायले हेर्नुभन्दा अगाडि हामी यो एदोमीहरूको हुन् तपाईँ र मैले बुझ्नुपर्ने हुन्छ कि यी एदोमीहरू कि एसाबका सन्तानहरू हुन्। जब तपाईँलाई मैले एसाब भन्यो भने सायद तपाईँको मनमा कि उत्पत्ति 25 अध्यायतिर तपाईँले कतिजनाले सोचिसक्नु भएको होला, यदि तपाईँले पुरानो कडा पढ्नु भएको छ भने, किनकि एसाब भन्ने बित्तिकै एदोमी भन्ने बित्तिकै सायद तपाईँलाई कता कता अप्ठ्यारो सुनिएला, तर एसाब भन्ने बित्तिकै हामी के छौँ यस उत्पत्ति 25 अध्यायमा हामी जान्छौँ कि उनी एसाब र याकुब दाजुभाइ थिए, उनीहरू जुम्ल्या थिए। र हामी देख्छौँ कि जब हामी उत्पत्ति 25 अध्यायमा पढ्छौँ, जब उनीहरू दुईजना आमाको गर्भमा थिए त्यहाँ पनि उनीहरूको लडन त भएको छ। र जब हामी उत्पत्ति 25 अझै हामी पढ्दै जान्छौँ भने त्यहाँ के देख्छौँ कि त्यहाँ एउटा आगमबानी गरिएको छ कि जेठाले कान्छाको सेवा गर्नेछ। र अझै तपाईँले एसाबको बारेमा कि एदोमीहरूको बारेमा तपाईँले अझै पढ्न चाहनुहुन्छ भने तपाईँले घरमा उत्पत्ति 25 अध्यायदेखि पढ्दै पढ्दै आउनुभयो भने तपाईँले स्पष्ट रूपमा पाउनुहुन्छ। र अझै तपाईँले कि एदोमीहरूको बारेमा, एसाबको सन्तानको बारेमा र एदोमको राजाहरूको बारेमा पढ्न चाहनुहुन्छ भने तपाईँले उत्पत्ति 36 अध्यायमा यसकै बारेमा मात्रै तपाईँले पाउनुहुन्छ, कारण तपाईँले यसलाई टिपेर घरमा पढ्न सक्नुहुन्छ। र उनीहरूले के गर्थे, र यो एदोमीहरू एसाबका सन्तानहरू हुन्, यी एदोमीहरू एसाबका वंशका मानिसहरू, कि उनीहरू यो जाति विशेष गरी सेर भनिने एउटा ठाउँमा उनीहरू बसोबास गर्दथे, सेर भन्ने ठाउँमा उनीहरू बसोबास गर्दथे। त्यसकारण उनीहरूले के गरेको छ कि आफ्नो मनमा उनीहरूले घमण्ड गरेको छ। त्यसकारण हामी पद दुईमा हामी यो देख्छौँ कि पद दुईमा हामी के देख्छौँ, हेर म तँलाई जाति जातिका बिचमा क्षुद्र तुल्याउनेछु, त अति नै तुच्छ हुनेछस्। कि परमेश्वरले के घोषणा गर्दै हुनुहुन्छ, उनीहरूलाई दण्ड दिने घोषणा गर्दै हुनुहुन्छ। किन, पद तिनमा हेर्नुहोस् न, मेरो हृदयको घमण्डले, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, त चट्टानका ध्वन्द्राहरू र अलगा अलगा ठाउँमा बस्ने मलाई तल जमिनमा खसाल्न कसले सक्छ भनी त आफ्नो मनमा भन्छस्। है, मैले के भनेको कुरालाई याद गर्नुहोस् कि उनीहरू के थिए कि सेर भनिने ठाउँमा उनीहरू बसोबास गर्थे, त्यो एउटा अलिक उच्च पहाडमा थियो। त्यसकारण उनीहरूले के गर्थे कि हामीलाई अब यो ठाउँबाट कसले हामीलाई पराजित गर्ने, उनीहरूले के गर्दै थिए, उनीहरूले त्यो ठाउँमा लिएर उनीहरू गर्दै घमण्ड गरिरहेको थिए। उनीहरूले आफ्नो हृदयमा के थिए, उनीहरूको घमण्ड थियो। हामी के देख्छौँ, उनीहरूको के छ मुख्य समस्या, उनीहरूको घमण्ड छ। यो एदोमीहरूको न्याय गर्नुको एउटा कारणभन्दा एउटा भनेको कि उनीहरूको घमण्ड हो। उनीहरूले आफैलाई के ठान्थे, शक्तिशाली जातिको रूपमा उनीहरूले सोच्थे, र उनीहरूलाई उनीहरूको घमण्डले के थियो धोका दिइरहेको थियो। र वास्तवमा यो उनीहरूको घमण्ड नै पाप थियो। त्यति मात्र होइन कि उनीहरूले के गरिरहेका थिए, उनीहरू आफैमा निर्भर परिरहेका थिए, कि उनीहरू त्यो पर्वतमा बसोबास गर्दथे, जुन सेयर पर्वतमा बसोबास गर्दथे, र उनीहरूले यही सोच्दथे कि यो ठाउँ हाम्रो निम्ति एकदमै सुरक्षित ठाउँ छ। त्यही भएर यहाँ तल हामी देख्छौँ कि तीन पदमा उनीहरूले के भन्छन्, उनीहरूले के सोच्दथे, चट्टानका धन्द्राहरू र अग्ला अग्ला ठाउँमा बस्ने मलाई तल जमिनमा खसाल्न कसले सक्छ, अब त्यहाँ अरू शत्रुहरूले कसले खसाल्न सक्छ। उनीहरूले आफ्नै त्यो ठाउँको सुरक्षामा उनीहरू भर परिरहेका थिए, आफ्नै निम्ति उनीहरू के थिए, हामी बलिया छौँ, हामी बुद्धिमानी छौँ भनेर उनीहरूले सोचिरहेका थिए। पद आठमा हेर्नुहुन्छ भने एदोमका बुद्धिमान र एसाबको डाँडाका भएका समझदार मानिसहरूलाई के गर्नुहुन्छ, परमेश्वरले नष्ट गर्नुहुनेछ। उनीहरूले के गरिरहेको थिए, आफ्नै शक्ति, आफ्नै बुद्धि र आफ्नै ठाउँको अनुसार उनीहरूले के गरिरहेका थिए, त्यस ठाउँलाई लिएर उनीहरूले घमण्ड गरिरहेका थिए। अहिलेको वर्तमान भाषामा भन्यो भने सायद उनीहरूले यसरी भनिरहेका थिए होला, उनीहरूको ठाउँलाई लिएर हामीसँग प्रशस्त क्षेपस्त्रहरू छन्, प्रशस्त प्रमाणक हतियारहरू छन्, लडाकु विमानहरू पनि छन्, हामीसँग आइरन डोम छन् र टनल नेटवर्क्सहरू पनि हामीसँग छ। त्यस कारण अब हामीलाई कसले सक्छ, हामीलाई कसैले पनि आक्रमण गर्न सक्दैन, हामीमाथि कसैले पनि विजय हासिल गर्न सक्दैन। तर तपाईँहरूले के देख्नुहुन्छ, पत्चारमा हेर्नुहोस् त परमेश्वरले के भन्नुहुन्छ, उनीहरूको यो घमण्डलाई परमेश्वरले के घोषणा गर्नुहुन्छ। तर गरुडहरू जस्तै त माथि उडे पनि र ताराहरूका बिचमा तेरो गोठ बनाए तापनि त्यहाँबाट म तँलाई तल खसाल्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ। अब यस घमण्डमाथि के गर्नुहुन्छ, परमेश्वरले के घोषणा गर्नुहुन्छ, त्यहाँबाट न्याय गर्ने को हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ। यहाँ तपाईँले के कुरा देख्दै हुनुहुन्छ कि यहाँ गरुड लाई यहाँ एउटा चित्रण गरिएको छ कि गरुड एउटा यस्तो पंक्षी हो कि जुन चाहिँ आकाशमा सबैभन्दा माथिसम्म उड्ने एउटा पंक्षी हो र जसले चाहिँ आफ्नो गुड सबैभन्दा माथि पहाडहरूमा उसले आफ्नो गुडहरू बनाउँछ, किन उसले आफ्नो सुरक्षाको निम्ति ती पहाडहरूमाथि गएर उसले ती गुडहरू बनाउँछ। त्यस कारण यहाँ यो कम्पेरिजन हामी देख्दैछौँ कि एदोमीहरूले पनि यही सोच्दै थिए कि हामीलाई कसले, हामीलाई त्यो ठाउँबाट हामीले परास्त गरे। उनीहरूको घमण्ड के थियो, उनीहरू आफैमा हामी सक्षम छौँ, हामी उनीहरूले आफ्नो ठाउँ भने के देखिरहेका थिए, सुरक्षा देखिरहेका थिए, त्यहाँबाट हामीलाई कसैले पनि झार्न सक्दैन भनेर उनीहरूले घमण्ड गरिरहेका थिए। तर परमेश्वरले के भन्नुहुन्छ, त्यहाँबाट म तँलाई तल खसाल्नेछु। र पद दसमा हेर्नुभयो भने एदोमीहरूलाई परमेश्वरले के भन्नुहुन्छ, त सदाको निम्ति नष्ट हुनेछस्। कि एदोमीहरूको प्रेयर हो सबैभन्दा ठुलो समस्या भनेको थियो उनीहरूको घमण्ड हो। देखिन् त्यहाँ परमेश्वरले के हुन्छ, उनीहरूको घमण्डमाथि न्याय गर्ने घोषणा गर्दै हुनुहुन्छ। र उनीहरूको पतन हुनुभन्दा अगाडि के देख्छौँ, यहाँ उनीहरूको घमण्ड देख्दछौँ। परमेश्वरको वचनले हामीलाई स्पष्टसँग भन्दछ, सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डीय आत्मा आउँदछ। यो वास्तवमा एउटा वास्तविक उदाहरण, ज्वलन्त उदाहरण तपाईँले एदोमको जीवनमा देख्दै हुनुहुन्छ कि उनीहरू पतन हुनुभन्दा अगाडि के गरेको छ, उनीहरूले आफ्नो घमण्ड यहाँ प्रस्तुत गरिरहेका छन्। घमण्ड एक गम्भीर पाप हो, यसले बिस्तारै तपाईँलाई विनाशतिर डोर्याउँदछ कि हामी घमण्डलाई एउटा क्यान्सरको रूपमा पनि लिन सक्छौँ कि यसले बिस्तारै बिस्तारै तपाईँलाई यसले गराउँछ नाशतिर पुर्याउँदछ। र घमण्ड पाप हो भने परमेश्वरले पापलाई अनदेखा गर्नुहुन्न, त्यसै कारण परमेश्वरले के गर्नुहुन्छ, यहाँ एदोमको निम्ति न्यायको घोषणा गर्नुहुन्छ कि उनीहरूले यही सोच्दै थिए कि घमण्डले यही भन्दछ, आफै सर्वै सर्व मनै सबैभन्दा ठुलो हो भनेर भन्दछ, उसले कसैको अधीनमा कसैको कुरा सुन्न चाहँदैन, त्यस कारण उसले के हुन्छ, म स्वतन्त्र छु। तर ध्यान दिनुहोस् कि यो कुरालाई तपाईँले ध्यान दिनुहोस् कि मानिस जाति आफैमा स्वायत्त छैन, आफै स्वतन्त्र छैन, किनकि मानिस परमेश्वरको सृष्टि हो। यदि परमेश्वरको सृष्टि भने ऊ परमेश्वरप्रति ऊ जवाफदेहिता हुनुपर्ने हुन्छ, परमेश्वरको अधीनमा रहनुपर्ने हुन्छ, परमेश्वरको शासन मुनि रहनुपर्ने हुन्छ। त्यस कारण यदि परमेश्वरको अधीनमा नरहनु, आफैलाई सर्वै सर्व ठान्नु नै यो परमेश्वरप्रतिको विद्रोह हो, आफ्नो सृष्टिकर्तामाथिको यो विद्रोह हो। एदोमीहरूले यही विद्रोह गरिरहेका थिए र यो विद्रोह नै पाप हो र पापलाई के गर्नुहुन्छ, परमेश्वरले न्याय गर्नुहुन्छ। त्यस कारण प्रियहरू, यदि तपाईँ यो पापबाट बाँच्न चाहनुहुन्छ भने, अहिलेसम्म तपाईँ परमेश्वरलाई चिन्नु भएको छैन भने, तपाईँ परमेश्वरको क्रोध मुनि नै हुनुहुन्छ, परमेश्वरले तपाईँको जीवनमा यो न्याय खन्याउनुहुनेछ। र यहाँबाट बाँच्ने केवल एउटा मात्रै उपाय छ, यो घमण्ड यो विद्रोहको पापबाट बाँच्ने एउटै उपाय भनेको ख्रिस्ट येशूमाथिको भरोसा हो। ख्रिस्टद्वारा मात्रै हामी बाँच्न सक्छौँ। त्यसकारण म तपाईँलाई यो भन्न चाहन्छु, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँ परमेश्वरको न्यायमा हुनुहुन्छ। त्यसकारण आफ्नो पापको पश्चाताप गर्नुहोस् र ख्रिस्टमा भरोसा गर्नुहोस्, किनकि हामी उहाँको अधीनमा रहन बनाइएका मानिसहरू हौँ र ख्रिस्टले मात्र तपाईँ र मलाई बचाउन सक्नुहुन्छ। र ख्रिस्ट कि परमेश्वरको पुत्र हुनुहुन्छ, जो आजभन्दा 2000 वर्ष पहिले यस संसारमा मानव भई आउनुभयो, उहाँले सिद्ध जीवन जिउनुभयो, क्रुसमा मारिनुभयो, चिहानमा गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा पुनर्जीवित भई उठ्नुभयो, स्वर्गरोहण हुनुभयो र फेरि एक दिन अन्तिम न्याय गर्न फेरि उहाँ आउनुहुनेछ र उहाँको त्यो न्यायमा पर्नुहुनेछ। यदि तपाईँ उहाँमा हुनुहुन्न भने, त्यसकारण यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँले आफ्नो सुरक्षा केमा देख्दै हुनुहुन्छ कि एदोमीहरूले आफ्नै ठाउँ, आफ्नै शक्ति, आफ्नै सामर्थ्यमा उनीहरूले आफ्नो सुरक्षा देखिरहेका थिए। त्यसकारण प्रिय, आज तपाईँ र मैले हाम्रो सुरक्षा कतै हाम्रै धन, हाम्रै शिक्षा, आफ्नै बुद्धि, आफ्नै शक्तिमा त कतै देखिरहेका छैनौँ। यदि हामीले यही कुराहरूमा, यसै संसारका थोकहरूमा जसरी एदोमीहरूले आफ्नो सुरक्षा देखिरहेका थिए, त्यसरी नै आज हामीले पनि देखिरहेका छौँ भने हामी गलत छौँ, हामी अझै पनि अहङ्कारी भइरहेका छौँ। त्यसकारण यदि तपाईँको सुरक्षा ख्रिस्टमा छैन भने तपाईँले गलत ठाउँमा आफ्नो सुरक्षा देख्दै हुनुहुन्छ। त्यसकारण प्रियहरु, तपाईँको हृदय के कुराले चिनिएको छ? ख्रिस्टले उद्धार गरेको कारण कि तपाईँको हृदय नम्रताले चिनिन्छ कि तपाईँको हृदय घमण्डले चिनिन्छ? यो भन्नुपर्दा यदि तपाईँ ख्रिस्टभन्दा बाहिर कुराहरूमा सुरक्षा देख्दै हुनुहुन्छ, त्यसमा भर पर्दै हुनुहुन्छ भने तपाईँको हृदय घमण्डले भरिएको देखिँदछ। किनभने परमेश्वरले घमण्डीहरूको न्याय गर्नुहुन्छ र उहाँले नम्रहरूमाथि अनुग्रह राख्नुहुन्छ, जुन अघि हामी याको चार अध्यायमा पनि हामी पढ्दैथ्यौँ कि उनीहरूको घमण्डमाथि परमेश्वरले न्यायको घोषणा गर्नुभयो। तर अब यो न्याय अझै कसरी देखिन्छ त? अझै पद 5-9 हेर्नुहोस् न, उहाँले यहाँ के भन्नुहुन्छ। जब तपाईँले पद 5 हेर्नुहुन्छ भने यहाँ दुईवटा कुराहरूलाई लिएर प्रश्न गरिएको छ, पहिला चोर र अर्को डाकु। यहाँ हामी देख्छौँ कि पहिलो भनेको, यदि चोर र डाकु त कहाँ आयो भने उनीहरूलाई चाहिने जति चोरेर लैजाँदैनन् र तात। अर्को प्रश्न कि दाग टिप्नेहरू आयो भने तिनीहरूले अलिअलि दागहरू फाटफुट छोड्दैनन् र प्रश्नको उत्तर यही हुन्छ, यस उनीहरूले चोर्नेले जे चोर्ने हुन्छन् सबै कुरा उनीहरूले चोरेर लाग्दैनन्, केही कुरा उनीहरूले के गर्छन् त्यहाँ छोडेका हुन्छन्। जब दाग चिप्नेहरूले पनि केही न केही त्यहाँ छोडेका हुन्छन्। तर उनीहरूको विनाश कसरी हुन्छ? पछमा हेर्नुहोस् न, तर एसापका धन सम्पत्तिहरू कसरी लुटिनेछन्? त्यसका लुकाएका धनहरूको कसरी अपहरण गरिनेछ? उनीहरूमा उनीहरूको न्याय, उनीहरूमाथिको दण्ड, उनीहरूसँग केही नरहने गरी उनीहरूको दण्ड हुनेछ। त्यसकारण परमेश्वरले पद 1 तेस्रो हरफमा नै के हुन्छ, उहाँले के हुन्छ, उठ हामी त्यसको विरुद्धमा लडाइँ गर्न जाउँ। उहाँले कसरी न्याय गर्दै हुनुहुन्छ? परमेश्वरले अरू जातिहरू, अरू मानिसहरू, अरू राष्ट्रहरूलाई यहाँ प्रयोग गर्दै हुन्छ उनीहरूको न्याय गर्नको निम्ति। त्यसकारण पश्चातमा के भन्नुहुन्छ, तेरा सबै मित्र राष्ट्रहरूले तँलाई सिमानासम्म धपाइदिनेछन्, तेरा मित्रले तँलाई धोका दिएर दमन गर्नेछन्, तेरो रोटी खानेहरूले नै तँलाई फाँसो थाप्नेछन्, तर यस कुराको तँलाई केही पत्तै हुने छैन, किनकि एदोमीहरूले के सोच्थे, हामी त बुद्धिमानी छौँ, हामी त समझदार छौँ भनेर सोच्थे. तर के भन्छ, उनीहरूको त्यो बुद्धि र समझले पनि यो परमेश्वरको न्याय उनीहरूले यो थाहा पाउनेवाला छैन. र हामी यहाँ यो देख्दछौँ कि परमेश्वरले कसरी न्याय गर्नुभयो, कि यो कसरी उनीहरूले थाहा गर्ने थिए, किनकि एदोमीहरूले त्यो समयमा अरूहरूलाई के गर्थे, लुटिरहेका थिए. लुटेर के थिए, माल सामानहरू उनीहरूले ल्याउँदथे, अरूहरूलाई उनीहरूले मार्दथे. अब परमेश्वर यहाँ के गर्न जान्दै हुनुहुन्छ कि उनीहरूले अरूलाई जे गर्दै थिए त्यही कुराको महसुस गर्नको निम्ति त्यसरी नै उहाँले के गर्नुहुन्छ, न्याय गर्दै हुनुहुन्छ. कि हामी यो आउनेवाला न्यायको बारेमा हेर्दैछौँ कि यति बेला यो घटेको न्याय होइन, कि भविष्यमा आउने न्यायको बारेमा यहाँ घोषणा गर्दै हुनुहुन्छ. यो कहाँ, यो मित्र राष्ट्रहरूले यो एदोमको यो न्याय कसरी भयो, कोद्वारा भयो, कि उनीहरूको मित्र राष्ट्र, उनीहरूको मित्र साथी सङ्गी, यहाँ हामी देख्छौँ कि हामी उनीहरूको निकटता भएको मानिसले नै उनीहरूमाथि के गरेको छ, हमला गरेको हामी देख्छौँ. किनकि उनीहरूले नै के थिए, तेरो रोटी खानेहरूले नै तँलाई पासो थाप्नेछन् भनेर हामी यहाँ देख्छौँ. मित्र उनीहरूले के गर्थे, साझेदारी गरेका व्यक्तिहरूले नै उनीहरूमाथि आक्रमण गर्दथे, कि यो उनीहरूमाथि हमला गर्ने कि बेबिलोनीहरू थिए. कि एक समय एदोमीहरूले के गरेको थिए, बेबिलोनीहरूसँग सहकार्य गरेका थिए. तर यहाँ के भयो कि 553 BC बेबिलोनीहरूले एदोममाथि के गरेको थिए, आक्रमण गरेका थिए. त्यस कारण हामी यहाँ देख्दछौँ एक समय उनीहरूले के गरेको थिए, बेबिलोनीहरूसँग मित्रता गाँसेका थिए. कि हामी यहाँ यही देख्दछौँ कि एदोमको घमण्डले गर्दाखेरि उनीहरूमाथि परमेश्वरको न्याय आएको छ, परमेश्वरले न्यायको घोषणा गर्नुभएको छ. हामीले यो जान्नुपर्छ कि यो घटना अहिले नै भइसकेको होइन. मैले फेरि पनि दोहोऱ्याउँछु कि यो हुनेवाला घटनाको बारेमा यहाँ घोषणा गरेको छ, र यो घोषणा मात्रै गरिएको होइन, तर यो निश्चित रूपमा उहाँले पुरा गर्नुभएको छ. यहाँ हामी यो देख्दछौँ कि एदोमको घमण्डले कि झुटो आश्वासन दिइरहेको थियो, झुटो आश्वासन, झुटो सुरक्षा दिइरहेको थियो. कि घमण्ड त पाप हो, र आफैमा सुरक्षा देख्नु भनेको परमेश्वरमाथिको विद्रोह हो. कि हामी परमेश्वरको निम्ति सिर्जिएका हौँ, त्यस कारण परमेश्वरले यो घमण्डले यो पापलाई उहाँले अनदेखा गर्नुहुन्न, तर के गर्नुहुन्छ, उहाँले न्याय गर्नुहुन्छ. तर परमेश्वरले यो एदोमाथिको न्यायको घोषणा गर्नुभयो, तर उहाँले यो न्याय गर्नुको कारण चाहिँ, यसको आधारहरू के हुन्छ, जुन आजको वचनको हामी दोस्रो बुढामा हामी हेर्नेछौँ, जुन 10-14 हामी देख्दछौँ. कृपया आफ्नो बाइबलमा हेर्नुहोस् कि 10 यसरी लेखिएको छ कि तेरो भाइ याकुबको विरुद्धमा गरेको उपद्रवको कारण तँलाई शर्मले राख्नेछ र तँ सदाको निम्ति नष्ट हुनेछ. हामीले अघि पनि हेऱ्यौँ कि एदोम र याकुब दाजुभाइहरू हुन्, एउटै वंशबाट आएका हुन्, उनीहरू के हुन्, जुम्ल्या हुन्. यही याकुबको विरुद्धमा के गरेको छ, एदोमले पाप गरेको छ, उपद्रव गरेको छ. त्यस कारण के भनेको छ यहाँ, त्यही उपद्रवको कारण उनलाई शर्मले ढाक्नेछ, र त्यस कारण के हुन्छ, परमेश्वरले सदाको निम्ति नष्ट गर्नुहुनेछ. 10 र हामी यो देख्दैछौँ कि उत्पत्ति 25 हामी यो देख्दछौँ कि याकुब र एसाव के हुन्, दाजुभाइ हुन्. त्यस कारण यहीँ 10 कि तेरो भाइ याकुबको विरुद्धमा भनेर नामै काटेर के गरेको छ यहाँ बताइएको छ. किनकि उनीहरू त के थिए, दाजुभाइ थिए, उनीहरू त रगतको के थिए, नाता पर्नेहरू थिए, एउटै आमाबाट जन्मेका थिए. तर पनि के भयो कि एसाबले एदोमले याकुबको निम्ति उनले के गरे, विद्रोह गरे. तर उनले त्यति मात्रै गरेन कि उनले जब याकुब र यहुदाको सन्तानमाथि के गरे, उनले आक्रमण गरे। जुन आक्रमणकारीहरूले आक्रमण गर्दाखेरि के भए, पद एघार अनुसार कि आफ्नो भाइलाई आक्रमण हुँदाखेरि आफ्नो भाइलाई मद्दत गर्नुपर्ने ठाउँमा के गरिरहेको छ, उल्टै आक्रमणकारी जस्तै भएको छ। पद एघारलाई हेर्नुहोस् न, पद एघारमा, जुन दिन त टाढै उभिस, जुन दिन परदेशीहरूले त्यसका धन सम्पत्ति खोसेर लगे र विदेशीहरूले त्यसका ढोकाहरूबाट भित्र पसेर यरुसलेमको निम्ति छिट्टा हालेथे, त तिनीहरू जस्तै थिइस् हो, याकुब अथवा यहुदामाथि हमला गर्ने आक्रमणकारी जस्तै एदोम पनि भइरहेको थियो। यसले यही देखाउँछ कि ऊ पनि ती आक्रमणकारीसँगै एक भएको देखाउँदछ। त्यति मात्रै होइन, पद बाह्रमा तपाईँले हेर्नुभयो भने जब कि यहुदाको कष्टको दिनमा एदोमीहरूले के गरेको छ, हेला गरेको छ, उनीहरूको सर्वनाशको दिनमा के भएको छ, उनीहरू रमाएर के गरेको थिए, घमण्ड गरेका थिए, जुन कुरा उनीहरूले के थियो, गर्नु नहुने थियो। पद तेह्रलाई हेर्नुहोस् न, बाह्र र तेह्रलाई, उनीहरूले त्यो मात्र होइन अझै अरू कुरा पनि गरेको छ कि आफ्नो भाइ उनीहरूले यहुदा जसलाई परमेश्वरले चुन्नु भएको जनमाथि उनीहरूले के गरे, उनीहरूलाई के गरे, उनीहरूको धन सम्पत्ति पनि खोजेर लगेका थिए पत्तेर। त्यति मात्र होइन, उनीहरूको विद्रोह के छ, आफ्नो भाइप्रतिको विद्रोह, यहुदाप्रतिको उनीहरूले गरेको विद्रोह के छ, कि उनीहरूले आक्रमणकारीहरूलाई उनीहरूले मद्दत मात्रै गरेन, कि भाइको सर्वनाशको दिनमा कष्टको दिनमा उनीहरू रमाएका मात्रै छैनन्, तर कि जब अरूले आक्रमण गर्दाखेरि उनीहरूले के गरे, ती आक्रमणबाट भागेर जानेहरूलाई उनीहरूले मार्नको निम्ति ढोकेर बसेका छन् र के गरेका छन्, अरूहरूलाई पनि पक्राएर ती आक्रमणकारीहरूलाई बुझाइदिएको पद चौधमा हामी देख्छौँ। जब हामी यो दसदेखि हामी चौधसम्म हेर्छौँ भने हामी यो देख्दछौँ कि एदोमले कि आफ्नो भाइ याकुबलाई अथवा यहुदालाई के गर्नुपर्ने थियो, मद्दत गर्नुपर्ने थियो। कि एक हिसाबले तपाईँले हेर्नु भने कि ऊ एउटै परिवारमा जन्मेको थियो, जब सुरुमा उनीहरूको दुश्मनी थियो, तर जब हामी उत्पत्ति 33 अध्यायमा आइपुग्छौँ भने के छ, त्यहाँ दुईजनाको के भएको छ, मिलाप भइसकेको छ। र पनि यहाँ आयो भने के देख्छौँ, फेरि एदोमले याकुबमाथि हमला गरिरहेको हामी देख्दछौँ र उनीहरूको के छ, प्रत्यक्ष संलग्नता हामी यहाँ देख्छौँ। यो कारणले के गर्दा हुन्छ, परमेश्वरले उनीहरूमाथिको न्यायको घोषणा गर्दै हुनुहुन्छ। त्यसो भए यो घटना चाहिँ कहिले घट्यो त, यो हामी देख्छौँ, क्योंकि माथि त घोषणा गरिएको छ, अब तल यसरी हुनेछ भन्ने कुरा गरिएको छ। कि हामीले यो हेर्छौँ भने कि हामीलाई बाइबलमा हामीले कि यहुदामाथि आक्रमण भएका घटनाहरूलाई विचार गर्नुपर्ने हुन्छ, किनकि यहाँ स्पष्ट रूपमा कुन राजाको पालामा कहिले यो घटना घटेको थियो भनेर हामीले बताएको छैन कि यहाँ, त्यसकारण हामीले अरू बाइबलको घटनाहरूसँग तुलना गर्नुपर्ने हुन्छ। जब हामी बाइबलमा अरूमा हेर्छौँ भने कि यहुदामाथि आक्रमण भएको विशेष पाँचवटा घटनाहरूलाई हामी देख्छौँ कि पहिलो रहबामको शासनकालमा 926 बिसीमा मिश्र देशका राजा सिसकद्वारा के भएको थियो, आक्रमण भएको थियो। र पक्कै पनि यो घटनासँग यो अहिले हामीले 10 14 हेरेको घटनामा कुनै पनि मेल खाँदैन, त्यसकारण पक्कै पनि यो समयमा भएको होइन। दोस्रो कि यहोरामको शासनकाल 848 841 बिसीमा पलिस्ती र अरबीहरूद्वारा यहुदामाथि के भएको थियो, आक्रमण भएको थियो, जुन चाहिँ तपाईँले दोस्रो इतिहास 21 अध्यायको 16 र 17 तपाईँले पाउन सक्नुहुन्छ, र यही कुरा तपाईँले दोस्रो राजा 8 पनि पाउन सक्नुहुन्छ। तर यो दोस्रो घटनासँग चाहिँ यो घटनाहरू धेरै मिल्न जान्छ। किन मिल्न जान्छ, किनकि एदोमीहरू पनि के थिए, यो समयमा यहुदाको बागी भएका थिए। र यहाँ हामी हेर्छौँ भने के गरिएको छ, कि यहुदीहरूको यहाँ परदेशी र विदेशीहरूले के गरेको छ, उनीहरूको सरसामानहरू पनि उनीहरूले लुटेर लगेका छन्। यो हेर्दाखेरि हामी के गर्न सक्छौँ, अनुमान लगाउन सक्छौँ र धेरै बाइबलविदहरूले चाहिँ यो घटना यही बेला भएको हुनसक्छ भन्ने उनीहरूले आकलन गर्छन्। ठ्याक्कै यही हो भनेर चाहिँ भन्न सक्दैन, तर पनि यो घटना 848 841 भएको घटनासँग तुलना गर्दाखेरि यो त्यसको पेरिफेरीमा भएको हुनसक्छ भनेर उनीहरूले लगभग त्यो समयमा 840 उनीहरूले के गर्छन्, अनुमान लगाएका छन्। र अर्को हामी एक्स्ट्रा तिनवटा घटना पनि पाउँछौँ जुनसँग हामी त्यति यो घटनाहरू मिल्दैन, त्यस कारण हामी योसँग भएको भन्न हामी सक्दैनौँ। म पर्सनल्ली चाहिँ म त्यो सक्दिनँ। अर्को भनेको तेस्रो, अमस्याको शासनकालमा जुन 770 BC यहोआसद्वारा कि यहुदामाथि आक्रमण भएको थियो, जुन तपाईँले दोस्रो राजा 14:13-14 यो घटना पाउनुहुन्छ। र अर्को भनेको हिजकियाको शासनकालमा जुन 701 BC सनहेरिबद्वारा के भएको थियो, यहुदामाथि आक्रमण भएको थियो, जुन दोस्रो राजा 18:13 पाउनुहुन्छ। र अन्तिम कि नबुकदनेस्सरको पालामा 605-586 अवधिमा के भएको थियो, बेबिलोनद्वारा यहुदामाथि आक्रमण भएको थियो। तर यो घटनाले गर्दाखेरि कि दोस्रो घटनासँग जुन हामीले अहिले हेऱ्यौँ त्योसँग चाहिँ हामी धेरै कुराहरू मिलेको देख्दाखेरि सायद त्यसकै फेरिफेरीमा यो भएको हो भन्ने हामी भन्न सक्छौँ, किनकि त्यहाँ पलिस्ती र अरबीहरू मिलेर यहुदामाथि आक्रमण गरेका छन्। र यो घटनाको मिति जे जस्ता भएन भने, निर्दिष्ट रूपमा अहिले नै भएको भन्ने कुरा हामीलाई थाहा नभइदा पनि कि हामी यहाँबाट यो कुरा थाहा गर्न सक्छौँ कि हेदोमीहरूले परमेश्वरका जनहरूमाथि के गरेका थिए, उपद्रव गरेका थिए, जे नगर्नुपर्ने थियो उनीहरूले त्यो गरेका थिए। हेदोमीहरूले परमेश्वरको विरुद्धमा पाप गरेका थिए, उनीहरूले घमण्ड गरेका थिए, उनीहरू आफैले आफैमा सुरक्षा देखेका थिए, उनीहरूले आफ्नो भाइलाई सहायता गर्नुपर्नेमा उनीहरू रमाइरहेका थिए। त्यसकारण आज हामी एक उद्धार गरेको मानिस, ख्रिस्टद्वारा उद्धार गरेका मानिसहरू हामी एउटा परिवारमा छौँ। सो भने आज तपाईँ र मेरो एउटा परिवार, एक चर्चको सदस्य र अर्को चर्चको सदस्य बिचको हाम्रो सम्बन्ध होस्, एक भाइ को सम्बन्ध अर्को भाइसँगको सँग कस्तो छ, कि एकअर्काप्रतिको हाम्रो व्यवहार उचित व्यवहारहरू छ। यो ध्यान दिनुहोस् कि एदोमीहरूले परमेश्वरका जनलाई मात्रै सताइरहेका थिएनन्, तर उनीहरूले त परमेश्वरका मानिसलाई पनि सताइरहेका थिए। परमेश्वरले प्रतिज्ञा गरेका मानिसहरूलाई के गरेका थिए, उनीहरूले सताइरहेका थिए। यसको अर्थ उनीहरू परमेश्वरको विरुद्धमा खडा भइरहेका थिए। वास्तवमा परमेश्वरको विरुद्धमा खडा कोही पनि हुन सक्दैन, र परमेश्वरको विरुद्धमा खडा हुनेहरूमा त्यो परमेश्वरले निश्चित रूपमा न्याय गर्नुहुन्छ, किनकि उहाँ न्याय धर्मी परमेश्वर हुनुहुन्छ र उहाँले उचितसँग न्याय गर्नुहुन्छ। हामी पनि एक समय यस्तै परमेश्वरकै विरुद्धमा बाघी भएका मानिस थियौँ, हामी पनि एक समय एकदम जस्तै थियौँ, तर पनि परमेश्वरले तपाईँ र मलाई के गर्नुभयो, प्रेम गर्नुभयो, आफ्नै पुत्र दिनुभयो र ख्रिस्ट दिएर हामीले के गर्नुभयो, बचाउनु भयो। त्यस कारण आज हामी उद्धार गरेका मानिसहरू, त्यस कारण उद्धार गरेका मानिसहरूले के आफ्नो उद्धार र ख्रिस्टमाथि आफ्नो सुरक्षा हामीले पाइरहेका छौँ, या हामीले ख्रिस्टमा भरोसा गरिरहेका छौँ। प्रियहरू, कि पुरानो करारमा परमेश्वरका मानिसहरूलाई सताए, आज उद्धार गरेका मानिसहरूलाई पनि अर्थात् चर्चलाई पनि अरू मानिसहरूले सताउँछ। जुन अघि पनि मैले भने कि यसमा हामी अचम्मित हुनुपर्ने कुनै कारण छैन, किनकि यो पहिलेबाट भइरहेको हो। त्यसकारण जहाँ कष्ट हुन्छ कि चर्चले सताइन्छ, हतोत्साही नहौँ, साहस गरौँ, आफ्नो उद्धारक ख्रिस्टमा हामी निरन्तर हाम्रो आँखा उठाउँ र उहाँलाई नै न्याय गर्नु दिउँ, किनकि उहाँले उचित ढङ्गबाट के गर्नुहुन्छ, न्याय गर्नुहुन्छ। जब उहाँ आउनुहुन्छ उहाँले आनन्द निम्ति उहाँले न्याय गर्नुहुन्छ। त्यसकारण चर्च निरन्तर कष्टमा, अभावमा, मान्छेले सताउँदा, परिवारले खेद गर्दा, अरूहरूले खेद गर्दाखेरि हतोत्साहित नहौँ र यसको न्याय गर्न तपाईँ र म अग्रसर नहौँ। न्याय गर्ने काम परमेश्वरको, परमेश्वरले उचित ढङ्गबाट न्याय गर्नुहुन्छ। र हामी हतार हतार भएर फेसबुकमा गएर न्यायकर्ता पनि नभनौँ, न्याय गर्ने काम परमेश्वरको, जसले उचित न्याय गर्नुहुन्छ। त्यसकारण हामी निरन्तर ख्रिस्टमा उचित जीवन छौँ, कि ख्रिस्टलाई हाम्रो जीवनमा एक प्रभु र मुक्तिदाताको रूपमा विश्वास गरेर निरन्तर उहाँमा हाम्रो जीवनलाई हामी पक्रिराखौँ। जब हामी ख्रिस्टलाई पक्रिराख्छौँ भने हामी हाम्रो घमण्डी जीवनलाई हामी के गर्छौँ, त्याग्छौँ। र यदि हामी ख्रिस्टभन्दा अरूतिर हाम्रो आँखा लगाउँछौँ भने हामीमा घमण्डले बास गर्नेछ र घमण्डले अन्तत पतन बनाउँदछ, जसको एक ज्वलन्त उदाहरण हामी अहिले भर्खरै एदोमको जीवनबाट हामी हेरेका छौँ, एदोम राष्ट्रबाट हामी हेरेका छौँ। त्यसकारण प्रेयर हो, तपाईँहरूमा उद्धार गरेका मानिसको जीवन आज के कुराले चित्रण गर्दछ, तपाईँको जीवनलाई के कुराले मार्क गर्छ, नम्रताले कि घमण्डले? आउनुहोस् प्रार्थना।